दादा दादी दी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाई बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाइ
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ रेडियो बाल सिकाइ कार्यक्रमको 89 अङ्कमा तपाईँहरूलाई स्वागत छ
यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबङ्गला फाउन्डेसन रातोबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आज हामीले लेख्नुपर्ने क्रियाकलाप लिएर आएका छौँ त्यसैले तपाईँहरूले आफूसँग कापी र कलम सँगै राख्नुहोला है
भाइ बहिनीहरू आजको हाम्रो पहिलो तथ्य प्रदेश नम्बर 4 अर्थात् गण्डकी प्रदेशको बारेमा गण्डकी प्रदेशले नेपालको हिमाल पहाड र तराई तीन भागलाई नै छोएको छ यसको क्षेत्रफल 21,773 वर्ग किलोमिटर छ भने यसले नेपालको 14.66% ठाउँ ओगटेको छ यो प्रदेशमा 11 जिल्लाहरू रहेका छन् ती हुन् बागलुङ गोर्खा कास्की लमजुङ मनाङ मुस्ताङ म्याग्दी नवलपुर पर्वत स्याङ्जा र तनाउ
यो प्रदेशको राजधानी पोखरा हो यहाँ मगर थारू गुरुङ कुमाल दराई घले थकाली आदि जस्ता धेरै किसिमका भाषाहरू बोलिन्छ यो प्रदेशमा बग्ने मुख्य नदीहरूमा काली गण्डकी बुढी गण्डकी मोदी मादी मर्स्याङ्दी दरौँदी सेती उत्तरगङ्गा हुन् यहाँ रहेको काली गण्डकी गल्छी संसारको सबैभन्दा गहिरो गल्छी हो यहाँका प्रसिद्ध तालहरूमा फेवा ताल बेगनास ताल रूपा ताल र तिलिचो ताल हुन्
यहाँबाट देखिने हिमालहरूमा अन्नपूर्ण धौलागिरी माछापुस्रे निलगिरी मनास्लु र गणेश हिमाल हुन् यी हिमालय पर्वत श्रृङ्खलाहरूको चुचुरोमा सूर्योदयको सुनौलो किरण पर्दा यहाँ घुम्न आउने सबै पर्यटकहरूको मन खुसीले प्रफुल्ल हुन्छ
यो प्रदेश अन्य प्रदेशहरूभन्दा तुलनात्मक रूपमा प्राकृतिक स्रोत साधनमा धनी छ नेपालको कुल हिमनदीहरूमध्ये 40% यस प्रदेशमा पर्छ नेपालको 55% जलविद्युत यहाँबाट उत्पादन हुन्छ यस प्रदेशमा पर्ने पर्वत र बागलुङ जिल्लामा फलाम र तामाका सबैभन्दा पुरानो खानीहरू फेला परेका छन् तनहु जिल्लामा फलाम र खरी पाउडर पाउन सकिन्छ युरेनियम र नुन म्याग्दीमा पाउन सकिन्छ वैज्ञानिकहरूले मुस्ताङमा युरेनियम र काली गण्डकी नदीको किनारमा सुन पाउन सकिन्छ भन्ने अनुमान गरेका छन्
यस प्रदेशका प्रसिद्ध ठाउँहरू मध्ये अन्नपूर्ण र मनास्लु आरक्षण क्षेत्र मुस्ताङको कागबेनी र मुक्तिनाथ देवघाट ढोरपाटन गोर्खाको गोर्खा दरबार मनकामना मन्दिर र पोखराको बिन्दावासिनी मन्दिर हुन् यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू पोखराको फेवा तालमा डुङ्गा खियाउन अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न सारङकोटबाट रमाइलो दृश्य हेर्न पाराग्लाइडिङ स्काई डाइभिङ जिप लाइनिङ र अल्ट्रालाइट फ्लाइङ गरेर जीवनको आनन्द लिन आउने गर्छन्
आजको अर्को तथ्य डल्फिनको बारेमा डल्फिन ह्वेल प्रजातिभित्र पर्ने एउटा विशाल बुद्धिमान र मांसाहारी स्तनधारी प्राणी हो यिनीहरूले स्क्विड तथा ससाना माछाहरू खाने गर्दछन् दाँत भए तापनि यिनीहरूले आफ्नो आहारा सिँगै निल्ने गर्छन् डल्फिनहरूका 40 प्रजातिहरू छन् जो मुख्यतया समुद्रहरूमा पाइन्छन् भने केही ठुला नदीहरूमा पनि पाइएका छन् नेपालको सेती तथा कर्णाली नदीमा यिनीहरू पाइएका छन् भाले डल्फिनलाई अङ्ग्रेजीमा बुल र पोथीलाई काउ भन्ने गरिन्छ भाले पोथी भन्दा ठुलो हुन्छ र यिनीहरूको समूहलाई स्कुल भन्ने गरिन्छ।
डल्फिनको लम्बाई 4-32 फिटसम्म भएको पाइएको छ। सबैभन्दा सानो डल्फिन 40 किलो र सबैभन्दा ठुलो 9,000 किलोसम्मको पाइएको छ। यिनीहरू 15-50 वर्षसम्म बाँच्न सक्छन्। डल्फिनले 36 किलोमिटर प्रति घण्टाको वेगमा पौडिन सक्छ। जीव वैज्ञानिकहरूका अनुसार डल्फिनको उत्पत्ति 2 करोड वर्ष पहिले नै भइसकेको हो।
समुद्री जीवहरूमा डल्फिनको स्मरण शक्ति सबैभन्दा बढी हुन्छ। डल्फिन सधैँ एउटा आँखो खोलेर सुत्ने गर्दछ, जसले गर्दा यिनीहरूको आधा दिमाग सधैँ सक्रिय भइरहन्छ र यिनीहरूले आइपर्न सक्ने खतराबाट आफूलाई बचाउने गर्दछन्। डल्फिन एउटा सामाजिक प्राणी हो। यिनीहरू समूहमा रहन मन पराउँछन्। एक समूहमा 10-12 वटासम्म डल्फिन रहने गर्दछन्। यिनीहरूले समूहमा रहेका बच्चा, बिरामी तथा बुढो डल्फिनहरूको विशेष गरी ख्याल गर्ने गर्दछन्। यिनीहरू संवेदनशील हुन्छन् र सजिलै एकअर्काको भावना बुझ्ने गर्दछन्।
यिनीहरू एकअर्कासँग सञ्चार गर्न सिट्ठी जस्तो आवाज निकाल्ने गर्छन्। धेरै खुसी भएमा निकै चर्को आवाज निकाल्ने गर्छन्। यिनीहरू पानीको सतहबाट 20 फिट माथिसम्म उफ्रन सक्छन् भने 990 फिट गहिरोसम्म जान सक्छन्।
डल्फिनको गर्भकाल 10 महिनाको हुन्छ र एकपल्टमा पोथी डल्फिनले एउटा मात्रै बच्चा जन्माउँछ। बच्चा डल्फिनको पालन पोषण र सुरक्षाको सम्पूर्ण जिम्मेवारी पोथी डल्फिनले लिने गर्दछन्। डल्फिनले पानीको भित्र सास फेर्न सक्दैनन्, त्यसैले सास फेर्न डल्फिनहरू पानीको सतहमा आउने गर्छन्। डल्फिन 10-15 मिनटसम्म सास रोकेर पानीभित्र बस्न सक्दछन्।
अत्याधिक शिकार र प्रदूषणका कारण यिनीहरूको संख्यामा निकै कमी आएको छ। डल्फिनको शिकार मुख्यतया तेल र मासुको लागि गरिन्छ। धेरै देशहरूमा डल्फिनको शिकारमा कानुनी रोक लगाइएको छ।
भाइ बहिनीहरू, आज हामी डाक्टर सुसद्वारा लिखित कथा हर्टन ह्याचेज द एकको नेपाली अनुवाद हर्टन ओथारो बस्छको तेस्रो भाग सुनाउँदैछौँ। यस किताबलाई टिकाराम शर्मा पौडेलले नेपालीमा अनुवाद गर्नुभएको हो। पहिलो भागमा अल्छी मेजीचरीले फकाई फुलाई हर्टनलाई आफ्नो फुल छोपी बस्न लगाउँछे र आफू समुद्री किनारमा मस्तसँग बस्छे। धेरै अप्ठ्यारो र गाह्रो मौसममा पनि हर्टनले आफूले बोलेको वचन पुरा गर्दै बस्छ। दोस्रो भागमा हर्टनलाई हात्ती भएर पनि रुखमा बसी ओथारो बसेकोमा उसका साथीहरूले जिस्काउँछन्।
त्यस्तै उसलाई शिकारीहरूले नमारिकन गजबको हात्ती रहेछ भनी बरु सर्कसमा बेच्न पाए धेरै पैसा आउँछ भनी उसलाई ओथारो बसेको रुखसँगै लैजान्छन्। सुनौ हर्टनलाई अब के हुन्छ? प्रकृति कर्माचार्यबाट सुनौ हर्टन ओथारो बस्छको तेस्रो वा अन्तिम भाग।
अनि अझै हाँगामाथि बसिरहेको हात्ती, जहाजमा बाँधिकन राखिएको हात्ती, बल्ल तल्ल मुस्किलले अडिएको हात्ती, जहाज ढल्क्यो जतातिर त्यतै सर्यो हात्ती, घ्याच्च घरी उत्र्यो तल जब हर्टन हात्ती, सिकारीले बेचिदिए आखिरमा हात्ती, सर्कसमा बेचिदिए हर्टन हात्तीलाई, हाँगामाथि उसको चटक देखाउनलाई, अनि हप्तै हप्ता चटक देखाउन थाले, एक झल्को हेर्न सबले 10 रुपियाँ हाले, अनि पछि हात्तीलाई घुमाउन थाले, हात्ती चटक देखाउँदै घुमे यताउता, जहाँ गए पनि मान्छे हजारौँ हजार, भेला भई चटक हेर्दै हाँस्दै बार बार, रुखमाथि हात्ती चढ्ने क्या गजबको कुरा, मान्छे दङ्ग तर हात्ती थियो दुखी पुरा, गर्मी थियो पालोभित्र हल्ला खल्ला झन्छन्, त्यस्तो भित्र बसे पनि हात्ती कसम खान्छ, मैले बोले पछि बोले बोले जति गर्छु, अनि मैले जे गर्दछु त्यही मात्र बोल्छु, हात्ती हुन्छ विश्वासिलो तल माथि हुन्न, सोरै आना सही हो यो वचन खेर जान्न। त्यस्तै हुँदै एक दिन सर्कसको खेल सहरको बाटो हुँदै दक्षिण पुग्यो तल, नजिकमा सम्म थियो बलौटे किनार, टाढ रुखहरू थिए जहाँ वार पार, त्यही बेला आकाशमा माथि माथि उड्दै अल्छी तालले अल्याङ मल्याङसित ढिलो गर्दै, कोपो होला त्यस्तो गतिसित उड्न खोज्ने, बरु होली त्यही पुरानी मेजी चरी भन्ने। कसो गरी राम्री भन्नु त्यो भगुवीलाई, अल्छी अझै छुट्टीमै छे मग्न मस्ती छाइ। उही चरी तलतिर तिखा नजर फेर्दै, टाङ्गिएका पाल अनि झन्डातिर हेर्दै, गीत गाई भन्न थाली कस्तो मजा होला, तल गई हेरु कि म जे जे होला होला। अनि माथि बादलबाट तलतिर बग्दै, ढोका खुल्ला थियो जहाँ त्यही पालमा पस्दै, स्वास्वा गरी भन्छे मेजी जय होस् एले, पहिले पनि तपाईँलाई देखेकी हुँ मैले। दुखी हात्ती आत्तिएर फुस्रे मुख पारी, हेरिकन बोली फुट्न पाउनु भन्दा पारी। जुन फुल्ला एकाउन्न जति हप्तादेखि, अझै थियो हात्ती जहाँ बसिकन छोपी, त्यही निस्क्यो काने खाने रुखो स्वर कस्तो, चिथो रेजे ठोकिए जे प्वाट फुटे जस्तो। चिच्याएर भन्छ हात्ती आहा मेरो फुल, क्या मजाले कोरल्दैछ चल्ला मेरो फुल। त्यो चरीले जब सुने फुल फुटेको हो, चिर्बिराई भन्न थाली यो त मेरो पो हो, चल्ला पार्ने जति काम सबै सकिनाले, फिर्ता लान चाहन्थे ऊ स्वार्थी भावनाले। आत्तिएर भनी उसले यो हो फुल मेरो, मबाट नै चोरेको हो छोड गुण मेरो, निस्क मेरो रुखबाट भन्दा आँसु झारी, तल झर्यो हात्ती बरा भारी मुटु पारी। तर त्यही बेला फुट्यो चर्किएको अन्डा, भिन्न भिन्न भाग बिच भइकन बन्डा, त्यत्रो लामो समयमा पुर्याएर छाट, हात्ती जहाँ बसिरह्यो त्यही फुलबाट, रातो सेतो बोक्रे खोल टुक्रा भई निस्क्यो, सुइँ गरी केही कुरा फुत्त बाहिर निस्क्यो। हर्टन हात्ती देख्दै थियो त्यसका थिए कान, एउटा पुच्छर अनि सुड उसको जस्तै ज्ञान। अनि पछि मानिसहरू चिच्या हुँदै भागे, यस्तो सबै के हो भनी तिनले भन्न लागे। हेर तिनले हेरिरहे एकै टकले हेरे, सबै आँखा फटाएर क्वार क्वार ती हेरे, त्यसपछि त तिनीहरू यति खुसी भए, आनन्दको समुद्रमा पौडी मात्रै रहे। यस्तो दृश्य ती सबैले कहाँ देख्नु पहिले, सौभाग्यले यो अचम्म आँखामै छ अहिले। आमामामा मेरी बासे यही हुनै पर्छ, हुनै पर्छ, हुनै पर्छ, यस्तै हुनै पर्छ, किनभने हात्ती थियो विश्वासिलो पुरा, ऊ बसेको बसे गर्यो नबिर्सेर कुरा, उसले बोलेपछि बोल्यो बोले जति गर्छ, अनि उसले जे गर्दछ त्यही मात्र बोल्छ। अनि तिनले हात्तीलाई घर पठाइदिए, आनन्दको समुद्रमा मस्त डुबाइदिए।
मेजी चरी के भनेर सर्कस हेर्न आई, फुल फुटेपछि मेजी चरीले हटनलाई के आरोप लगाई?
फुलबाट कस्तो जनावर निस्क्यो, हटनलाई मानिसहरूले के गरे?
भाइ बहिनीहरू, आज हामी तपाईँहरूलाई कक्षा 5 20 प्रश्नहरू सोध्नेछौँ र तपाईँहरूले कतिवटा प्रश्नको सही जवाब दिनुहुन्छ भनी पत्ता लगाउँछौँ है।
हामीले नेपाली, विज्ञान, सामाजिक अध्ययन, गणित र अङ्ग्रेजीका 4 प्रश्नहरू सोध्नेछौँ। तपाईँहरूले यसको उत्तर आफ्नो कापीमा लेख्नुपर्छ र 20 कतिवटा प्रश्नको सही जवाब दिनुभयो भनी रेकर्ड राख्नुपर्छ है।
तयार हुनुहुन्छ त? सुरु हामी नेपाली विषयबाट गरौँ। पहिलो प्रश्न छ,
मलाई रातो रङ मनपर्छ, यस वाक्यमा विशेषण कुन हो? मलाई रातो रङ मनपर्छ, यस वाक्यमा विशेषण कुन हो?
यसको उत्तर हो रातो। अब अर्को प्रश्न, अपमानको विपरीतार्थक शब्द के हो? प्रश्न फेरि एकपटक, अपमानको विपरीतार्थक शब्द के हो?
यसको उत्तर हो सम्मान। अब अर्को प्रश्न, ऊ त सुटुक्क भागेछ रे, यस वाक्यमा निपात कुन हो? प्रश्न फेरि एकपटक, ऊ त सुटुक्क भागेछ रे, यस वाक्यमा निपात कुन हो?
यसको उत्तर हो त। अब अर्को प्रश्न, हरिले किताब पढ्नेछ, यो कुन काल हो? प्रश्न फेरि एकपटक। हरिले किताब पढ्नेछ, यो कुन काल हो?
उत्तर, भविष्यकाल। अब विज्ञान विषयका प्रश्नहरूको पालो।
पानी र जमिनमा बस्न सक्ने जनावरलाई के भनिन्छ? प्रश्न फेरि एकपटक। पानी र जमिनमा बस्न सक्ने जनावरलाई के भनिन्छ?
उत्तर हो, उभयचर वा एम्फिबियन। अर्को प्रश्नमा, एल्गी, फङ्गस र एमिबा मध्ये कुन चाहिँ एककोशीय जीव हो? एल्गी, फङ्गस र एमिबा मध्ये कुन चाहिँ एककोशीय जीव हो?
उत्तर हो, एमिबा। अब अर्को प्रश्न, सौर्यमण्डल कुन तारापुञ्जमा पर्दछ? प्रश्न फेरि एकपटक। सौर्यमण्डल कुन तारापुञ्जमा पर्दछ?
उत्तर हो, आकाशगङ्गा वा मिल्की वे तारापुञ्ज। अर्को प्रश्न छ, पृथ्वीको चार सतहमध्ये सबैभन्दा मोटो तह मेन्टल हो भने सबैभन्दा पातलो तह कुन हो? पृथ्वीको चार सतहमध्ये सबैभन्दा मोटो तह मेन्टल हो भने सबैभन्दा पातलो तह कुन हो?
उत्तर रहेको छ, क्रस्ट।
अब सामाजिक अध्ययनका प्रश्नहरूको पालो।
नेपालमा दोस्रो सबैभन्दा बढी प्रयोग गरिने भाषा कुन हो? नेपालमा दोस्रो सबैभन्दा बढी प्रयोग गरिने भाषा कुन हो?
उत्तर हो, मैथिली। अर्को प्रश्नमा, सयौँ थुङ्गा फुलका हामी नामक नेपाली राष्ट्रिय गान कसले लेख्नु भएको हो? सयौँ थुङ्गा फुलका हामी नामक नेपाली राष्ट्रिय गान कसले लेख्नु भएको हो?
उत्तर रहेको छ, प्रदीप कुमार राई। अर्को प्रश्न, रामायणलाई कसले नेपालीमा उल्था गर्नुभएको थियो? प्रश्न फेरि एकपटक, रामायणलाई कसले नेपालीमा उल्था गर्नुभएको थियो?
उत्तर हो, भानुभक्त आचार्य। अर्को प्रश्न छ, नेपालको राष्ट्रिय झण्डामा कतिवटा रङहरू छन्? नेपालको राष्ट्रिय झण्डामा कतिवटा रङहरू छन्?
उत्तर हो, तीनवटा रङहरू। अब गणित विषयका प्रश्नहरूको पालो।
तीनमा तीन बाई एक जोड्दा यसको उत्तर कति हुन्छ? तीनमा तीन बाई एक जोड्दा यसको उत्तर कति हुन्छ?
उत्तर रहेको छ, छ। अर्को प्रश्न, षड्भुजमा कतिवटा भुजाहरू हुन्छन्? षड्भुजमा कतिवटा भुजाहरू हुन्छन्?
उत्तर हो, छ। अर्को प्रश्न, तपाईँ एक घन्टामा चार किलोमिटर हिँड्नुहुन्छ, अठार किलोमिटर हिँड्नलाई तपाईँलाई कति समय लाग्छ? प्रश्न फेरि एकपटक, तपाईँ एक घन्टामा चार किलोमिटर हिँड्नुहुन्छ, अठार किलोमिटर हिँड्नलाई तपाईँलाई कति समय लाग्छ?
उत्तर हो, चार घन्टा तिस मिनट। अब अर्को प्रश्न, 0.1 भिन्नमा कसरी लेखिन्छ? 0.1 भिन्नमा कसरी लेखिन्छ?
उत्तर हो, 1/10। अब अङ्ग्रेजी विषयका प्रश्नहरूको पालो रहेको छ।
यी मध्ये कुन चाहिँ शब्द इन्टरोगेटिभ शब्द हो? वाट, बिकाउज, एन्ड वा इज? प्रश्न फेरि एकपटक, यी मध्ये कुन चाहिँ शब्द इन्टरोगेटिभ शब्द हो? वाट, बिकाउज, एन्ड वा इज?
उत्तर हो, वाट। अङ्ग्रेजी शब्द टलको एन्टोनिम के हो? अङ्ग्रेजी शब्द टलको एन्टोनिम के हो?
उत्तर रहेको छ, सर्ट। अब अर्को प्रश्न, आई लाइक टु प्ले बल एन्ड चेस, यस शब्दमा कन्जङ्सन कुन हो? प्रश्न फेरि एकपटक, आई लाइक टु प्ले बल एन्ड चेस, यस शब्दमा कन्जङ्सन कुन हो?
उत्तर हो, एन्ड। अर्को प्रश्नमा, अङ्ग्रेजी वर्णमालामा कतिवटा अक्षरहरू हुन्छन्? अङ्ग्रेजी वर्णमालामा कतिवटा अक्षरहरू हुन्छन्?
उत्तर हो, 26।
भाइ बहिनीहरू, कस्तो रमाइलो भयो हगि? तपाईँहरूले 20 कतिवटा प्रश्नको सही जवाफ दिनुभयो त? हामीलाई लेखेर पठाउनुहोला है।
भाइ बहिनीहरू, कार्यक्रमको यस खण्डमा हामी राष्ट्रकवि माधव प्रसाद घिमिरेद्वारा मन्दाक्रान्त छन्दमा लिखित कविता वैशाख वाचन गर्छौँ। उहाँले देशप्रेमको भावना भएका विभिन्न गीत, कविता, खण्डकाव्य, महाकाव्य आदिको रचना गर्नुभएको छ। यस कवितामा राष्ट्रकविले वैशाख महिनाको प्राकृतिक सौन्दर्य तथा यसको महत्त्वलाई सुन्दर शब्दमा दर्शाउनु भएको छ।
वसन्त ऋतुमा वनपाखामा लाखौँ फुल पलाउँछन्। डाँडाकाँडा तथा चौरहरू पालुवाले गर्दा हरिया देखिन्छ। हावाले फुलको बासना बोकेर ल्याउँछ। मौरीहरू फुलको रसमा झुम्बिन्छन् र लेकमा गुहेली पाक्यो भन्ने कुराको बयान कवितामा छ। कानमा लगाउन गुर्सेनीले गुराँसको फुल टिपिन्, नेवार्नीले आफ्नो केश फुलले जेल दिइन्, भोटेनीले मगमग बास्न आउने फुल तुनामा बाँधिन्, प्रीतिको सम्झनामा कोइली पनि वन वनमा कुहु कुहु भनी बोल्यो भन्ने कुरा कवितामा अति नै राम्रा शब्दहरूमा व्यक्त भएको छ।
आफ्नै धवलागिरी शिखरमा पुग्न नसकेको र नेपालीको दिल छुन नसकेकोमा कविले खेद प्रकट गरेका छन्। चैत वैशाख आएर कहिल्यै नसकिए झैँ कविका नौलाख प्रीति पनि कहिल्यै सकिँदैनन् तथा समय बित्दै जाँदा मनमा लागेका घाउहरू पुरिन्छन् भन्ने सत्यलाई कवितामा अति नै सुन्दर ढङ्गमा व्यक्त गरिएको छ।
पहिला भाइ बहिनीहरूले ध्यान दिएर कविता शिक्षक सुधा ओझाबाट सुन्नुहोस् र दोस्रो पटक हामीसँगै वाचन गर्नुहोस्।
वैशाख रचनाकार राष्ट्रकवि माधव घिमिरे। डाँडा काँडा चौरा हरिया देखि पालुवाले बोकी ल्यायो बकुल बनको बास मिठो हवाले, डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेली, गोठालाले बन बन डुली हाल्न थाल्यो सुसेली, लाउँ कानै तिर भनी टिपिन गुर्सिनीले गुराँस, नेवारनीले मधुसुमनले जेल दिन केश पास, भोटेनीले मगमग बुकी फुल बाँधिन तुनामा, कोइली बोल्यो बन बन नयाँ प्रीतिको सम्झनामा, आए पाखा बन चहुरमा फुल लाखौँ पलाए, को भन्देला सकलैनको नाम मिठो मलाई, मेरै धौला गिरी शिखरमा छैन मैले पुगेको, नेपालीको दिल छुन अझै छैन मैले सकेको, चौतारीमा बर पिपलको बोट नौलो लगाऊँ, छाहारीको तलतिर बसी गीत एउटा मगाऊँ, आई कहिले पनि नसकिने चैत वैशाख मेरा, लाई कहिले पनि नसकिने प्रीति नौलाख मेरा, बोक्रा फेरी कन समयले घाउ सारा पुरिन्छन्, मौरी आई मधुपवनमा सुन्तलामा धुरिन्छन्, कस्तुरीले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध, हुन्नन् कैले कुसुम वनमा प्रीतिका गीत बन्द, हुन्नन् कैले कुसुम वनमा प्रीतिका गीत बन्द।
ल अब तपाईँहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस् है। यसपटक चाहिँ यो कविता कक्षा पाँचका विद्यार्थी कैरवी रिजालले वाचन गर्दै हुनुहुन्छ।
डाँडा काँडा चौरहरिया देखि पालुवाले बोकी ल्यायो बकुल बनको बास मिठो हवाले, डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेली गोठालाले बन बन डुली हल्न थाल्यो सुसेली लाउँ कानै तिर भनी टिपिन गुर्सिनीले गुरास नेवारनीले मधुसुमनले जिल्दिन केस पास भोटे नीले मग मग बुकी फूल बाधिन तुनामा कोइली बोल्यो बन बन नया प्रीति को सम्झनामा आए पाखा बन चौरमा फूल लाखौं पलाई को भन देला सकलैनको नाम मीठो मलाई मेरे धौला गिरी शिखरमा छैन मैले पुगेको नेपालीको दिल छुन अझै छैन मैले सकेको चौतारीमा बर पिपलको बोट नौलो लगाऊ छहारीको तलतिर बसी गीत एउटा म गाऊ आई कहिले पनि नसकिने चैत बैशाख मेरा लाई कहिले पनि नसकिने प्रीति नौ लाख मेरा बोक्रा फेरी कन समयली घाउ सारा पुरिन्छन् मौरी आई मधु पवनमा सुन्तलामा धुरिन्छन् कस्तुरीले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध हुन्नन् कहिले कुसुम वनमा प्रीतिका गीत बन्द हुन्नन् कहिले कुसुम वनमा प्रीतिका गीत बन्द
तपाईँहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ
भाइ बहिनीहरू हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ
श्रोतावृन्द आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला धन्यवाद